आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा तपाई सबैलाई मेरो जयमसी अनि नमस्कार, साथै हार्दिक स्वागत छ यो बाइबल अध्ययन कार्यक्रममा। म आशा गर्दछु कि तपाईहरू सबै यो बाइबल अध्ययन कार्यक्रममा भाग लिनु भएको छ र अरूलाई पनि सुन्नको लागि उत्साह दिइरहनु भएको छ। तपाईहरूले पठाउनु भएका पत्रहरू हामी निरन्तर रूपमा प्राप्त गरिरहेका छौं र आउने दिनहरूमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन भन्ने हामीलाई ठूलो विश्वास र भरोसा छ। साथै तपाईहरूले पठाउनुभएका पत्रहरूको लागि पनि धेरै धेरै धन्यवाद। श्रोता, अघिल्लो दिनमा हामीले प्रेरित 10 अध्याय 1 22 पदसम्मबाट देखिसकेका छौं, जहाँ हामीले देख्यौं कर्नेलियसको दर्शन, जो रोमी सेनामा इटाली नामक पल्टनका एक कप्तान थिए। तिनी धार्मिक व्यक्ति थिए, दान पुण्य गर्थे र सधैँ प्रार्थना गर्थे, तापनि तिनले ख्रिस्टलाई जानेका थिएनन्, न कहिले सुनेका नै थिए। र तिनले दर्शन देखे र स्वर्गीय दूत तिनी कहाँ प्रकट भए र भने, र तिनको दान पुण्य सम्झनाको निम्ति परमेश्वर कहाँ पुगेको थियो। सधैँ हाम्रा असल कामहरू परमेश्वरमा सम्झनामा पुग्छ र परमेश्वर सम्झना राख्नुहुन्छ। अनि स्वर्गीय दूतले कर्नेलियसलाई आफ्नो घरमा पत्रुसलाई बोलाई पठाउनलाई आज्ञा दिन्छन्, जो योप्पामा छाला बनाउने सिमोनको घरमा पाहुना भएर बसेका थिए। र तिनले आफ्नो तीन सेवकहरूलाई यो कामको निम्ति पठाउँछन्। अनि यता परमेश्वरले पत्रुसलाई पनि तयार पार्नुहुन्छ। जब तिनीहरू पत्रुस भएतिर आइरहेका थिए, अनि पत्रुसले पनि दर्शन देखे, पद 11-13 भनिएको छ, स्वर्गीय उग्रेको र त्यहाँबाट चारै कुनामा बाँधेको तन्ना जस्तो केही पृथ्वीतिर झरिरहेको देखे। त्यस तन्नामा पृथ्वीका सबै किसिमका चार खुट्टे जनावरहरू, घस्रने प्राणी र आकाशका चरा चुरुङ्गीहरू थिए। तब तिनले एउटा आवाज सुने, ए पत्रुस, उठ र मारेर खाऊ। अनि 14 भनिएको छ, तब पत्रुसले भने, होइन प्रभु, किनभने मैले कहिले केही अपवित्र वा अशुद्ध थोक खाएको छैन। अनि 17-22 भनिएको छ, तब पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर मनमनै अन्यलमा परेका थिए। त्यति नै बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्दै ढोका अगाडि खड़ा भए र पत्रुस भनिने सिमोन यहाँ बसेका छन् कि भनी उच्च स्वरले सोधे। जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्नुभयो, हेर, तीनजना मानिसले तिमीलाई खोज्दैछन्, उठ र तल जाऊ र नहिचकिचकाइकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ। तब पत्रुस ओर्ले र ती मानिसहरू कहाँ गएर भने, हेर, तिमीहरूले खोजेको मानिस म हुँ, तिमीहरू यहाँ आएको कारण के हो? तिनीहरूले भने, एकजना कप्तान कर्नेलियस, जो सोझा र परमेश्वरसँग डराउने र समस्त यहुदी जातिबाट सम्मान पाएका व्यक्ति हुनुहुन्छ, तपाईंलाई उहाँको घरमा बोलाई पठाउने र तपाईंबाट सन्देश सुन्नु भनी एउटा पवित्र स्वर्गदूतबाट उहाँलाई आदेश मिलेको छ। अब पत्रुसले दर्शनको पूरा अर्थ बुझे। 28 अनुसार, एउटा अन्य जातिले आफ्नो घरमा आउनु भनेर तिनलाई बोलाएका थिए। त्यो दर्शनद्वारा परमेश्वरले पत्रुसलाई कर्नेलियस कहाँ जानको निम्ति तयार पार्नुभएको थियो। आज हामी प्रेरित 10:23-11:30 अध्ययन गर्नेछौ। सबभन्दा पहिले देख्नेछौ कर्नेलियसको जीवन परिवर्तन। प्रेरित 10:23-25 भनिएको छ, तब तिनले तिनीहरूलाई भित्र बोलाएर तिनीहरूको सत्कार गरे। भोलिपल्ट पत्रुस उठेर तिनीहरूसँग गए र योप्पाको कतिपय भाइहरू तिनको साथ लागे। पर्सेपल्ट तिनीहरू कैसरिया पुगे। आफ्ना कुटुम्बहरू र घनिष्ठ मित्रहरूलाई बोलाएर जम्मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए। जब पत्रुस भित्र आए, तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परि दण्डवत गरे। हामी देख्न सक्छौ कि कर्नेलियससँग आफ्नो परिवारमा र आफ्ना मित्रहरूमा महान प्रभाव थियो। उसले तिनीहरूलाई यो विशेष मौकाको लागि तिनीहरूलाई एकै ठाउँमा बोलाए। उही समयमा हामी देख्छौ कि कर्नेलियस अझै अन्य जाति प्रतिमा पूजक हुन्। जब तिनलाई एक स्वर्गीय दूतद्वारा सिमोन पत्रुसलाई बोलाई पठाउनको निम्ति आदेश दिए, तिनले यो कुरामा निष्कर्षमा आए कि यो मानिस निश्चय नै महत्वपूर्ण व्यक्ति हुनै पर्छ। त्यसकारण जब पत्रुस तिनको घरमा आइपुग्छन्, त्यसबेला पत्रुससँग भेट गरी तिनका पाउ परि दण्डवत गरे। यसको निम्ति सिमोन पत्रुसको प्रतिक्रिया देख्ने काम अति नै चाखलाग्दो छ। मित्र, सिमोन पत्रुसले आफ्नो पाउ पर्न र त्यसमा चुम्न कति पनि अनुमति दिँदैनन्। 26 भनिएको छ, तर पत्रुसले उनलाई यसो भन्दै उठाए, उठ्नुहोस्, म आफै पनि त मानिस नै हुँ। अनि 27-28 पढ्छौं, तब तिनी उनीसँग कुरा गर्दै घरभित्र गए र त्यहाँ तिनले धेरैजना जम्मा भएको भेटाए। तब पत्रुसले तिनीहरूलाई भने, अरू जातिसँग संगत गर्नु अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहुदीहरूको लागि कति अनुचित हो भन्ने कुरा तपाईहरूलाई थाहै छ। तापनि परमेश्वरले मलाई कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नठान्नु भनी देखाउनु भएको छ। मित्र, पत्रुस तिनको घरमा पाइला चाले, ओ त्यो कुन कदम थियो? पहिलोपल्ट पत्रुस अन्य जातिको घरमा प्रवेश गरेथे। तिनी अझै त्यहाँ जान अलिकति हिचकिचाउँछन्, यद्यपि तिनलाई त्यहाँ जान परमेश्वरद्वारा आज्ञा गरिए तापनि। मित्र, जुन तरिकामा पत्रुस कर्नेलियससँग बात गर्न आरम्भ गर्छ त्यो वास्तवमा असर गर्ने कुरा थियो। तिनले त्यसरी आफ्नो कथनलाई आरम्भ नगर्नुपर्ने, यो एक प्रकारको बेइज्जतको कुरा जस्तो थियो। भावमा तिनले भने, यदि तिमी यसको बारेमा कस्तो मलाई लागिरहेको छ सो जान्न चाहन्छौ, म कति पनि तिम्रो घरमा आउन चाहँदैनथे। म कहिले पनि अघि अन्य जातिहरूको घरमा गएको थिइन, अशुद्ध स्थानमा म कहिले पहिले गएको थिइन। निरन्तर पत्रुस आफ्नो भनाइलाई जारी राख्छन्, यद्यपि म अघि कहिले पनि अशुद्ध घरमा नगए तापनि परमेश्वरले मलाई भन्नुभयो कि कुनै मानिसलाई अशुद्ध नभन्नु। हामी सबै पापीहरू हौं र हामी उद्धार मुक्ति पाउने योग्यका छौं। अमित्र, तपाईँ कस्तो महसुस गर्नुहुनेछ यदि तपाईँ गृहिणी स्त्री हुनुहुन्छ भने र कोही पाहुना तपाईँको घरमा आयो र उसको पहिलो वचन थियो, म तिम्रो घरमा आइरहेको छु जुन म गन्ध फोहोरको रूपमा विचार गर्छु। तब तपाईँलाई कस्तो महसुस हुन्छ? तपाईँ निश्चय नै उसलाई पूरा हृदयद्वारा स्वागतको भावमा प्रतिक्रिया जनाउनुहुने छैन, गर्नुहुनेछ। तैपनि सिमन पत्रुसले जे कुरा कर्नेलियसलाई भने त्यसको भाव पनि हुन आउँछ, यही हुन आउँछ, किनभने परमेश्वरले तिनलाई कुनै मानिसलाई अपवित्र वा अशुद्ध नभन्नु भनी भन्नुभएकोले गर्दा तिनी आफ्नो सन्देशलाई निरन्तर जारी राख्छन्। 29 पदमा भनिएको छ, यसै कारण डाक्ने बित्तिकै केही आपत्ति नजनाइ म तपाईँहरू कहाँ आए, तपाईँहरूले मलाई किन डाक्नुभयो? अब भन्नुहोस्। यो कुराले मलाई छक्कै पार्दछ किन सिमन पत्रुसले यो प्रश्न सोध्यो, किन तिनले तुरन्तै ख्रिस्ट येशूको बारेमा भन्न आरम्भ गरेनन्। मित्र, तपाईँ देख्नुहुन्छ कि पवित्र आत्मा त्यहाँ नियन्त्रणमा हुनुहुन्छ र उहाँले पत्रुसलाई हत्तपत्त गरी प्रवेश गर्नबाट जोगाउनुहुन्छ। यो हाम्रो निम्ति पनि महत्वपूर्ण पाठ हुनुपर्छ। प्राय गरी हामी आफ्नो साक्षी दिने काममा तेज हुन्छौ, साथै अशिष्ट अभद्र पनि। गवाही दिने काम मुस्किल भएकोले गर्दा हामी प्राय जसो जब हामी गवाही दिन्छौं हामी यसको बारेमा अति नै अदक्ष हुन्छौं। हामी यो अति नै रूखो तरिकाले गर्छौं जुनले मानिसहरूलाई आघात पुर्याउँछ। मित्र, हामी परमेश्वरको आत्माद्वारा अगुवाई हुन आवश्यक छ। म व्यक्तिगत रूपमा विश्वास गर्छु सबभन्दा असल किसिमको प्रचार आज प्रार्थनाको प्रचार हो। मेरो मतलब हो हामीले प्रत्येक व्यक्ति विशेषको लागि प्रार्थनाद्वारा आरम्भ गर्नुपर्छ। मित्र, हामीले आफ्नो घोडा प्रार्थनामा टेक्नुपर्छ। परमेश्वरसँग तपाईँ अगुवाई गर्न विन्ती गर्नुपर्छ। मित्र, म जान्दछु उहाँ तपाईँलाई अगुवाई गर्नुहुनेछ। यदि तपाईँ कुनै आफ्नो प्रिय परिवारको निम्ति, आफन्तको निम्ति, छिमेकीको निम्ति, मित्रको निम्ति वा कुनैको निम्ति प्रार्थना गरिरहनु भएको छ भने तपाईँ आफ्नो शक्ति सामर्थ्यमा र बौद्धिकतामा तिनी कहाँ नजानुहोस्। यदि तपाईँ यो गर्नुहुन्छ भने तपाईँ असफल हुनुहुनेछ। बरु परमेश्वरलाई तपाईँको अगुवाई गर्न दिनुहोस्। हाम्रो गवाई दिने काममा हामी धेरै होसियार हुनुपर्छ कि हामी परमेश्वरको आत्माद्वारा अगुवाई गरिनुपर्छ। सिमन पत्रुस 81 सुसमाचार प्रचार गर्न आरम्भ गर्दैनन्। तिनी पहिले यो कुराको पत्ता लगाउँछन् र कुरा के भइरहेको छ वा के चाहिँ त्यहाँ वास्तवमा त्यहाँ आवश्यक छ। भन्छन्, अब के मनसायले तपाईँले मलाई डाक्नु भएको हो? किन तपाईँले यी मानिसलाई मलाई बोलाउनको निम्ति पठाउनुभयो? 30-33 पदमा भनिएको छ, तब कर्नेलियसले भने, चार दिन अघि प्राय यही समय घरमा म 3 बजेको प्रार्थना गरिरहेको थिएँ, तब 6 किलो पोषक पहिरेका एकजना मानिस मेरो सामुने खड़ा भए र भने, कर्नेलियस, परमेश्वरको सामुने तिम्रो प्रार्थनाको सुनै भएको छ र तिमीले गरीबहरूलाई दिएका दानको सम्झना भएको छ, यसकारण योप्पामा मान्छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइ पठाऊ, तिनी समुद्रको किनारमा शर्मकार सिमोनको घरमा बसेका छन्। तब मैले तुरन्तै तपाईँ कहाँ मानिसहरू पठाए र तपाईँ कृपापूर्वक आउनुभयो। अब प्रभुबाट तपाईँलाई आज्ञा भएका सबै कुराहरू सुन्न हामी सबै परमेश्वरको सामुने यहाँ उपस्थित छौं। कर्नेलियस तिनलाई भन्छन् कि मलाई वास्तवमा थाहा छैन कि किन मैले तपाईँलाई डाकी ल्याउन पठाए, यो कुरा सिवाय कि परमेश्वरले मलाई सिमोन पत्रुसलाई डाकी ल्याउन भन्नुभयो। अनि 34-37 पदमा भनिएको छ, तब पत्रुसले बोल्न थाले, साँच्चै नै म देख्दछु कि परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछन् र उचित काम गर्छ त्यो उहाँको सामुन्ने ग्रहण योग्य हुन्छ। परमेश्वरले इसरायलीहरूलाई पठाउनु भएको सन्देश अर्थात ख्रिस्टद्वारा प्रचार गरिएको शान्तिको सुसमाचार तपाईहरूलाई थाहा छ। उहाँ नै सबैका प्रभु हुनुहुन्छ। युहन्नाले प्रचार गरेको बप्तिस्मापछि गलिलदेखि शुरू गरेर सारा यहुदाभरि प्रचार गरेको वचन यही हो। यो स्पष्ट छ कि कर्नेलियस र तिनीसँग एकैसाथमा भेला भएका मानिसहरूले नासरतको येशूको बारेमा केही निश्चित आधारभूत तथ्यहरू सुनेका थिए। साथै तिनीहरूले बत्तीसमा दिने युहन्नाको सेविकैको बारेमा पनि सुनेका थिए। अनि 38-40 पदमा भनिएको छ कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलेकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो। अनि उहाँले यहुदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी छौं। उहाँलाई तिनीहरूले काठमा झुण्ड्याएर पनि मारे। उहाँलाई नै परमेश्वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो र उहाँलाई प्रकट गराउनुभयो। यो कुराको ध्यानपूर्वक हेर्नुहोस् कि पत्रुसले के भन्छन्। तिनले येशुख्रिष्टको बारेमा केही सत्यताहरूको पेश गर्दछन्। यो कुराको धारणा गर्दै त्यहाँ केही घटनाहरू छन् जुन तिनीहरूले अघि जान्दछन्। पत्रुसले तिनीहरूलाई स्पष्ट पारिदिन्छन् कि यो येशु रूखमा झुण्ड्याएर मारिए र उहाँ तेस्रो दिनमा फेरि पुनः ब्यौती उठ्नुभयो र परमेश्वरले उहाँलाई पुनः जीवित पार्नुभयो र उहाँलाई खुलाम रूपमा प्रकट गराउनुभयो। यो सुसमाचार हो। 41-43 पदमा भनिएको छ, सबै मानिसहरूलाई होइन तर हामी जसलाई परमेश्वरले साक्षीको रूपमा छान्नुभयो र उहाँ मृतकबाट जीवित हुनु भएपछि हामीले उहाँसँग खानपान गर्यौं। उहाँले हामीलाई जनतामा प्रचार गर्न र उहाँ जीवित र मृतकहरूका न्यायकर्ता हुनलाई परमेश्वरद्वारा नियुक्त हुनुभएको व्यक्ति हुनुहुन्छ भन्ने गवाही दिनलाई आज्ञा गर्नुभएको छ। सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन् कि उहाँमाथि विश्वास गर्ने प्रत्येकले उहाँको नाउँद्वारा पाप क्षमा पाउँदछन्। तपाईँले यादै होला मैले पत्रुसको दोषहरू कमजोरीहरूको औल्याएको थिएँ। म वास्तवमा त्यो तथ्यमा खुशी हुन्छु कि पत्रुस एक साधारण मानिस नै थिए, यो सानो फुच्चे प्रचारक जस्तै। तर महत्वपूर्ण कुरा यो हो कि पत्रुसले सुसमाचार प्रचार गरे। यहाँ सुसमाचार छ, ख्रिष्ट मर्नुभयो, पुनः बौरी उठ्नुभयो र जसले उहाँमाथि विश्वास गर्छन् पाप मोचन पाउनेछन्, पाप क्षमा पाउनेछन्। मित्र, यदि हामीले मानिसहरूलाई त्यो सन्देश बताइरहेका छैनौं भने हामी तिनीहरूलाई सुसमाचार बताइरहेका छैनौं। 44-48 पद, पत्रुसले यी कुरा बोल्दा बोल्दै वचन सुन्ने सबैमाथि पवित्र आत्मा ओर्लनुभयो। अन्य जातिहरूमाथि पनि पवित्र आत्माको वरदान खन्याएको देखेर पत्रुसको साथमा आउने यहुदी विश्वासीहरू आश्चर्यचकित भए, किनकि अन्य भाषामा बोलेर तिनीहरूले परमेश्वरको प्रशंसा गरिरहेका तिनीहरूले सुने। तब पत्रुसले भने, हामी झैं पवित्र आत्मा पाउने यिनीहरूलाई पानीको बप्तिस्मा हुनदेखि कसले मनाइ गर्न सक्छ? अनि तिनले तिनीहरूलाई येशु ख्रिष्टको नाउँमा बप्तिस्मा दिनु भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्यही रहनुहोस् भनी अनुरोध गरे। यस घटनालाई अन्य जाति पेन्टिकोस्ट भनिन्दछ। पत्रुस यो कुरामा छक्कै परे कि अन्य जातिहरूले पनि पवित्र आत्माको वरदान पाउँदा तिनीहरू अन्य भाषामा बोल्न लागे। यो अन्य भाषा सिमोन पत्रुस र अरू तिनीसँग साथमा भएकाहरूको लागि एक प्रमाण थियो कि परमेश्वरले अन्य जातिहरूलाई उद्धार दिनुहुनेछ र पवित्र आत्मा दिनुहुनेछ, नत्र तिनीहरूले विश्वास सजिलै गर्न सक्दैनथे। पत्रुसले पछिबाट प्रमाणको रूपमा फेरि बताउँछन् कि यी अन्य जातिहरूले प्रभु येशु ख्रिष्टमा विश्वास गरे र परमेश्वरले अन्य जातिहरूलाई पनि जीवनको निम्ति प्रस्ताव दिनुभयो। यो हामी प्रेरित 11:17-18 पदमा देख्छौ। प्रेरित 15:7-11 पत्रुसले फेरि यो कुराको उल्लेख गर्छन्। यो कुराको घोषणा गर्दै कि यसले पवित्र आत्मा अन्य जातिहरूलाई दिएको छ भन्ने कुराको र यहुदीहरू जस्तै तिनीहरू पनि प्रभु येशु ख्रिष्टको अनुग्रहद्वारा उद्धार पाएका छन् भन्ने कुराको प्रमाण। मित्र, यहुदीहरू र अन्य जातिहरू बीच अस्तित्वमा रहेको जातित्व महान छेकबार र बाधाको महसुस गर्न हाम्रो निम्ति कठिन कुरा हो। त्यस दिनका यहुदीहरू कति पनि विश्वास गर्न सक्दैनथे कि अन्य जातिहरू उद्धार पाउनेछन्। यद्यपि परमेश्वरले तिनीहरू पनि उद्धार पाउनेछन् भनी भन्नुभए तापनि त्यसपछि हामी देख्छौ अन्य जाति कर्नेलियसको परिवारहरू पानीमा बप्तिस्मा भए। मित्र, फेरि तपाईहरूको ध्यान यस तथ्यमा खिच्न चाहन्छु कि प्रेरितको पुस्तकले तीन उल्लेखनीय प्रतिनिधिक जीवन परिवर्तनहरूको रेकर्ड गर्दछ। इथोपियन नपुसक हामको वंशका थिए, टार्सोसको साउल सेमको वंशका थिए, कर्नेलियस याप्तेका वंशका थिए। हाम, सेम र याप्ते नुहका छोराहरू थिए, जसका यी तीन छोराहरूद्वारा विश्वका सम्पूर्ण मानव जाति यी तीन वर्गहरूमा विभाजन गरिएको छ। यो चाहिँ जलप्रलयपछि जातित्व निर्वंश सिद्धान्त सम्बन्धी र भौगोलिक विभाजन बनाएको थियो। यसको बारेमा हामीले उत्पत्तिको पुस्तकमा देखिसकेका छौं। यसपछि हामी 11:18 पनि बढ़िहालौं। पत्रुस आफ्नो सेविकाईको बचाउ गर्छन् र सुसमाचार अन्त्योकमा जान्छन्। मित्र, पत्रुसले अन्य जाति कर्नेलियसको र परिवारको जीवन परिवर्तनसँगको सम्बन्धमा यो घटनाको वर्णन गर्छन्। अन्य जातिहरूले परमेश्वरको वचनको ग्रहण गरे भन्ने कुराको खबर यरुसलेमको मण्डलीमा आनन्द हर्ष र खुशीको कुरा देखिँदैनथ्यो। तिनीहरूले पत्रुसलाई उसको आचरणको स्पष्टीकरण माग गर्छन्। त्यसकारण पत्रुसले आफ्नो सेविकाइको पक्षमा बचाउको निम्ति बोल्नै पर्छ। हामी देख्छौ अन्तियोक अन्य जाति मण्डलीको केन्द्रस्थान बन्छ। त यहाँ एघार अध्यायमा सबभन्दा पहिले देख्छौ पत्रुसले आफ्नो सेविकाइको बचाउको निम्ति बोल्छन्। प्रेरित एघार अध्याय एक पदमा भनिएको छ, यहुदियामा हुने प्रेरित र भाइहरूले अन्य जातिहरूले पनि परमेश्वरको वचन ग्रहण गरेछन् भन्ने सुने। जब पत्रुस यरुसलेममा आए तब खतना लिनेहरूको दलले तिनीसित यसो भन्दै तिनको आलोचना गरे, खतना नलिने मानिसहरू कहाँ गएर तिनीहरूसँग तपाईँले किन खानपान गर्नुभयो? मित्र, त्यहाँ सन्देह र मतभेद भयो। हामीले यो कुराको बुझ्न आवश्यक छ कि यहुदीहरूको निम्ति सिमोन पत्रुसको काम अति नै डरलाग्दो भयानक कुरा थियो। वास्तवमा यदि हामीले यो समयभन्दा एक महिना अघि पत्रुससँग यसको बारेमा कुरा गरेको भए पत्रुसले तिनीहरूलाई खेद प्रकट गर्ने थिए त्यस क्रियाको लागि। वास्तवमा हामीले दश अध्यायमा अघि नै तिनले स्पष्ट पारिसकेका कुरा देख्दछौ कि तिनले यो कति पनि गर्न चाहँदैनथे, तर परमेश्वरको आत्मा यो सम्पूर्ण घटनामा हुनुहुन्थ्यो। अनि चारदेखि छ पदमा भनिएको छ, तब पत्रुसले क्रमैसँग तिनीहरूलाई व्याख्या दिन थाले, म योप्पा शहरमा प्रार्थना गर्दै थिएँ र ध्यानमग्न थिएँ, तब एउटा ठूलो तन्ना जस्तो चार कुनामा समाति तल झारिराखेको केही थोक मैले दर्शनमा देखे र त्यो म कहाँ आयो। मैले निहालेर हेर्दा त्यस पृथ्वीका जनावरहरू, जंगली पशुहरू, घस्रने जन्तु र आकाशका चरा चुरुङ्गीहरू देखे। उसको विवरणको ध्यान दिनुहोस्, उनी अझै परमेश्वरको आज्ञामा अचम्भित भएका छन्। अनि सातदेखि दश पदमा भनिएको छ, मलाई यसो भनेको एउटा आवाज मैले सुने, पत्रुस उठ र मारेर खाऊ। तर मैले भने, होइन प्रभु, कुनै अपवित्र अथवा अशुद्ध कुरो मैले मुखमा कहिले परेको छैन। तर त्यस आवाजले दोस्रो पल्ट स्वर्गीयबाट मलाई भन्यो, जे परमेश्वरले शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नभन। तीनपल्ट त्यस्तै भयो र ती सबै फेरि स्वर्गीयमा लगिए, मतलब लोप भए। अब एघारदेखि पन्ध्र पदमा हामी पढ्छौं, त्यति नै बेला कैसरियाबाट म कहाँ पठाएका तीनजना मानिसहरू हामी बसेको घरमा आइपुगे। नहिचकिचाइकन तिनीहरूका साथमा जान मलाई पवित्र आत्माले भन्नुभयो। यी छ जना भाइहरू पनि मेरो साथ लगेको थिए र हामी त्यस मानिसको घरमा पस्यौं। उनले हामीलाई बताए कि एउटा स्वर्गीय दूत उनको घरमा उभिएर सो भनिरहेको उनले देखे, योप्पामा मान्छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाई पठाऊ, उनले तिमीलाई वचन सुनाउनेछन् जसद्वारा तिमीले उद्धार पाउनेछौ, तिमी र तिम्रा सारा परिवारले। जब मैले बोल्न थाले तब शुरूमा हामी माथि ओर्लनु भए जस्तै पवित्र आत्मा तिनीहरूमाथि पनि ओर्लनु भयो। मित्र, तिनीहरूलाई दिएको अन्य भाषाको वरदानको उद्देश्य चाहिँ पत्रुसलाई त्यो प्रमाण दिनु थियो कि पवित्र आत्मा वास्तवमा तिनीहरूमाथि आएथ्यो। अनि हामी देख्छौ अठार पदमा, यी कुरा सुनेपछि तिनीहरू चुप भए र यसो भन्दा तिनीहरूले परमेश्वरको महिमा गरे, अब त परमेश्वरले अन्य जातिहरूलाई पनि जीवनको निम्ति प्रस्ताव दिनुभएको छ। मित्र, यो निश्चय नै परमेश्वरद्वारा हो, यो परमेश्वरको काम थियो। अहिले जब यो कुरा सुने यरुसलेममा बस्ने यहुदी मत मान्ने यी क्रिश्चियनहरूले विरोधमा केही पनि भन्न सकेनन्। बरु तिनीहरूले परमेश्वरको महिमा गरे। यो महान दिन थियो, अन्य जातिहरूको निम्ति मुक्तिको ढोका खोलिएको थियो। अहिले हामी देख्छौ कि सुसमाचारको पृथ्वीको अन्तसम्म जान तयार भइसकेको छ। यसपछि देख्छौ सुसमाचार अन्त्योकतिर जान्छ। उन्नाइस र बीस पदमा भनिएको छ, स्टिफनसको सम्बन्धमा शुरू भएको सतावटको कारण जताततै छरपट्ट भएकाहरूले अरूहरूलाई होइन तर यहुदीहरूलाई मात्र वचन प्रचार गर्दै फोनिके, साइप्रम र एन्तिओखियासम्म यात्रा गरे। तर तिनीहरूमध्ये कोही कोही साइप्रस र कुरेनीका मानिसहरू थिए। तिनीहरूले अन्तिओखियामा आएर ग्रीकहरूलाई पनि प्रभु येशूको बारेमा प्रचार गरे। मित्र, पद बीसमा अन्तिम खण्डमा उल्लेखित ग्रीकहरू चाहिँ तपाईँलाई यादै होला, तिनीहरू यहुदी ग्रीक भाषा बोल्ने ग्रीकहरू थिए। तिनीहरू यहुदी थिए तर ग्रीक भाषा बोल्नेहरू थिए र आफ्ना संस्कार र सभ्यता चाहिँ ग्रीकहरू थिए। अहिलेसम्म यसरी तपाईँ देख्नुहुनेछ कि सुसमाचार प्रचार गर्ने काम केवल यहुदीहरूलाई मात्र भएको छ। अनि एक्काइसदेखि बाइस पदमा भनिएको छ, प्रभुको बाहुली तिनीहरूसँग भएकोले विश्वास गर्नेहरू धेरै संख्यामा प्रभुतिर फर्के। यो समाचार यरूशलेममा भएको मण्डलीको कानमा पुग्यो र तिनीहरूले बर्नबासलाई अन्तोअखियामा पठाए। मित्र, यो अति नै सुन्दर कुरा हो कि जुन बर्नबासको बारेमा भनिएको छ, तिनी असल मानिस र पवित्र आत्माले भरिएका र विश्वासले भरिपूर्ण भएका व्यक्ति थिए। बर्नबास त्यहाँ मण्डलीमा पास्टर बने। उनले तिनीहरूलाई अर्थी उपदेश दिए, जुन प्रचार गराएर शिक्षा दिने काम थियो, र धेरै मानिसहरू प्रभुमा थपिए। जब मण्डली बढ़ेकोले गर्दा यो बर्नबासको निम्ति एक सहायक पास्टरको आवश्यक पर्यो, र तिनलाई थाहा थियो कि उचित व्यक्ति कहाँ पाउने। अनि 25 र 26 पदमा भनिएको छ, तब साउललाई खोज्न बर्नबास टार्सिसमा गए। जब तिनले उनलाई भेटाए तब उनलाई एन्तिओखियामा ल्याए। तब पूरा एक वर्ष समय मण्डलीका मानिसहरूसँग तिनीहरूले भेटघाट गरिरहे र मानिसहरूको ठूलो समूहलाई शिक्षा दिए। चेलाहरू पहिलो पटक एन्तिओखियामा नै ख्रिस्टियन भनिए। बर्नबासले साउललाई पत्ता लगाउनु परेको थियो र उसलाई आफैसित एन्तिओखियामा ल्याए। मित्र, यहाँ नै प्रभु येशू ख्रिष्टमा विश्वासीहरूलाई पहिलो ख्रिस्टियन भनिएको थियो, मतलब तिनीहरू ख्रिष्टको अनुयायीहरू थिए। अनि 27-30 पदमा भनिएको छ, यस बेला केही अगमवक्ताहरू यरूशलेमबाट एन्तिओखियामा आए। तिनीहरूमध्ये अगाबस नभएका एकजना खड़ा भएर सारा संसारमा ठूलो अनिकाल पर्न आँटेको छ भन्ने पवित्र आत्माद्वारा भविष्यवाणी बोले। त्यो अनिकाल क्लौसिडियाको शासनकालमा पर्यो। तब चेलाहरू हरेकले आफ्नो आफ्नो औकात अनुसार यहुदामा बस्ने भाइहरूका सहायताको निम्ति भेटी पठाउने निश्चय गर्यो। तिनीहरूले यसै गरे र बर्नबास र साउलका हातद्वारा तिनीहरूको भेटी एल्डरहरू कहाँ पठाइदिए। मित्र, यहाँ रेकर्ड गरिएको घटना लौकिक इतिहासमा पनि स्पष्ट गरिएको छ, उल्लेख गरिएको छ। त्यहाँ प्राय सबै जग्गामा अनिकाल परेथ्यो, तर प्रभाव चाहिँ विशेष गरी यरूशलेममा परेथ्यो, जहाँ मण्डलीलाई खेदो र सताइएको थियो र नराम्रो गरी आघात गरिएको थियो। तिनीहरू यस समयमा अति नै धेरै सहायताको आवश्यक परेको थियो। मित्र, यो भातृत्व आत्मा प्रेमको बन्धन जुन आपसमा प्राचीन मण्डलीमा हुने कुरा देख्न अति नै महान कुरा हो। विश्वासीहरूले यरूशलेमको दुखित आघात मण्डलीलाई आफ्नो सहायता पठाए। मित्र, हामी याद गरौं कि साउल तिनीहरूमध्ये एक थिए जसको हातले यरूशलेमको मण्डलीलाई दया माया बिना क्रूरतापूर्वक सताएको थियो, गिरफ्तार गरेको थियो, पिटेको थियो, सम्भवत हत्या पनि। तर यो कुराको देख्ने कुरा कति सुन्दर हो कि त्यही साउलको हातले उही मण्डलीमा भेटी दान सहायता ल्याइदिएको थियो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एक पल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।